र आज हामीले एउटा एकदमै महत्त्वपूर्ण विषय अध्ययन गर्न लागिरहेका छौँ। सायद क्रिस्चियन जीवनमा सबैभन्दा महत्त्वपूर्ण विषय मध्ये पर्दछ यो, अनि यो विषय हो प्रार्थनाको विषय। 500 भन्दा बढी पटक बाइबलमा उल्लेख छ प्रार्थना। हुन त परमेश्वरले सबै कुरा हामीलाई दिनुभएको छ, हामीले पढ्छौँ परमेश्वरले संसारलाई, तपाईँ पनि पढ्नुहुन्छ, यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नै एकमात्र पुत्रलाई दिनुभयो। अब त्योभन्दा बढी के दिन सक्नुहुन्थ्यो उहाँले? तर के भने त्यो दिएको आफ्नो बनाउनलाई चाहिँ हामीले विश्वास गर्नुपर्छ। विश्वासले चाहिँ परमेश्वरले दिनुभएको कुरालाई आफ्नो बनाउँछ, अनि त्यसपछि विश्वास हामीले गरेपछि हामीले थाहा पाउँछ कि हामीलाई ख्रिस्टमा सबै आत्मिक आशिषहरूले आशिषित पार्नु भएको छ। तर विश्वास बिना त्यो दिएको सम्पत्ति पनि हामीले उपभोग गर्न जान्दैन। इजरायलीहरूलाई उजाड स्थानमा मन्ना बसाइदिए जस्तो तन्नै प्रशस्तै मनज्ञ मन्ना त बस्यो, तर यदि इजरायली चाहिँ पालभित्रै बस्यो, ऊ बाहिर गएर जम्मा गर्न आफ्नो भाँडा लगेन, त्यो मन्ना जम्मा गरेन भने उसले के पनि खानु पाउँदैन थियो। यो हावा जस्तै हो, वरिपरि हामी परमेश्वरले दिनुभएको यो हामीलाई 90 नहुने अक्सिजन नाइट्रोजन मिसिएको यो वायुमण्डल दिनुभएको छ, तर हामीले आफैले सास फेर्नुपर्छ, हामीले भित्र लिनुपर्छ। अनि आत्मिक जीवनमा चाहिँ प्रार्थना चाहिँ यस्तै हो, प्रार्थना बिना हामीले पाउँदैनौँ वास्तवमा। हेर्नुहोस् याकुब 5:16 पदमा चाहिँ के बताएको छ भने प्रार्थनाले चाहिँ प्राप्त गर्छ भनेको छ, प्रार्थनाले चाहिँ पाउँछ। याकुब 5:16 पदमा लेखिएको छ, तिमीहरू निको हुनका निम्ति एक अर्काका सामु आफ्ना भूलचुकहरू मानिलेऊ र एक अर्काका निम्ति प्रार्थना गर। धर्मी जनको प्रभावकारी प्रार्थनाले धेरै कुरा प्राप्त हुन्छ। सुन्नुभयो? ढोकाले डिस्टर्ब गरे होला, त्यहाँ ड्राइङ अनुसार सबैको ध्यानतिर गए। त्यसैले चाहिँ नि हामी सङ्गतिमा पनि बाहिरभित्र गर्न हुँदैन है, सङ्गति सुरु भएपछि हामी बस्ने हो है, अगाडि नै हामी चाहिँ अरू गर्नुपर्ने काम गर्नु होइन। यहाँ सुन्नुहोस् अब है, धर्मी जनको प्रभावकारी प्रार्थनाले धेरै कुरा प्राप्त हुन्छ। प्रार्थनाले धेरै कुरा के हुन्छ अरे? प्राप्त हुन्छ, यही भनेको छ बाइबलमा। कस्तो कुरा प्राप्त हुन्छ? परमेश्वरले दिन चाहनुभएको असल कुराहरू प्राप्त हुन्छ। जस्तो कि याकुब 1:3-5 अगाडि पल्टाउनुहोस् त, 17 पदमा यहाँ लेखिएको छ, याकुब 1:17 हरेक असल दान र हरेक सिद्ध दान माथिबाटको हो र ज्योतिहरूका पिताबाट तल आउँछ। सबै असल कुरा परमेश्वरबाट मात्र आउँछ। जस्तो कि हरेक असल दान भन्नाले कस्तो? जस्तो कि यहाँ 5 पदमा लेखिएको छ एउटा उदाहरण, तर तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने उसले परमेश्वरलाई मागोस्, जसले सबै मानिसहरूलाई मन खोलेर दिनुहुन्छ र हपार्नुहुन्न अनि उसलाई यो दिइनेछ। अनि मागेन भने चाहिँ के हुन्छ? मागेन भने पाउँदैन। कहाँ लेखेको छ? याकुब यही 4 अध्यायमा, याकुब 4:2 दुई पदमा, तिमीहरू लालसा गर्दछौ तर पाउँदैनौ, खालि इच्छा गरेर मात्र पाउँदैन रहेछ। तिमीहरू हत्या र दाह गर्छौ तर प्राप्त गर्न सक्दैनौ, हाम्रो बलले पनि पाउँदैन रहेछ। तिमीहरू झगडा र लडाईँ गर्दछौ तर पनि तिमीहरूले पाउँदैन, हाम्रो अनेक प्रयासले पनि पाउँदैन। यहाँ त्यसपछि भनेछ, तरै पनि तिमीहरूले पाउँदैनौ किनभने तिमीहरू माग्दैन। त्यसैले प्रार्थना बिना पाउँदैन भनेको छ बाइबलमा। प्रार्थनाले के पाइन्छ त? परमेश्वरले हामीलाई महान आज्ञा दिनुभएको छ भनेर अस्ति अध्ययन गर्दै थियौँ। सुसमाचार सबैलाई सुना, अनि त्यसपछि विश्वास गर्नेहरूलाई सबै कुराहरू सिका। यही दुईवटा कुरा होइन त, पहिला उनीहरूले विश्वास गर्न खाँचो छ, अनि त्यसपछि विश्वासीहरूलाई चाहिँ बलियो बनाउन खाँचो छ गवाही हुनलाई। अब प्रार्थनाले चाहिँ वचन सुनाउने ढोका पनि खोलिन्छ भनेको छ। कलसी चारको दुईदेखि तिनमा हामी पढ्नेछौँ। कलसी चारको दुईदेखि तिनमा यहाँ लेखेको छ, प्रार्थनामा यत्नसित लागिरह, धन्यवाद साथ यस कुरामा जागरह। तीन पद, साथै हाम्रा निम्ति पनि प्रार्थना गरिरह। पावलले किन यसरी प्रार्थना माग्यो? र ख्रीष्टको रहस्य बताउनका निम्ति परमेश्वरले हाम्रा लागि वचन सुनाउने ढोका खोलिदिउन् है। प्रार्थनाले वचन सुनाउने ढोका पनि खोलिन्छ। मैले कसैलाई सुसमाचार सुनाउन पाए हुन्थ्यो जस्तो लाग्छ, प्रार्थना गर्नुहोस्, प्रभुले ढोका खोलिदिनुहुन्छ। अनि त्यसपछि सुनाउने मौका पाउँदाखेरि, हामीले बोल्दाखेरि हामीलाई वचन पनि दिन्छ, दिनुहुन्छ। प्रार्थना गऱ्यौँ भने हामीले के बोल्नुपर्ने हो त्यो चाहिँ एफसी छको अठार र उन्नाइसमा छ। एफसी छको अठार र उन्नाइस, पहिला अठार पद, सारा प्रार्थना र अन्तर्विन्ती गर्दै हर समय आत्मामा प्रार्थना गर, अनि यसैका निम्ति सारा प्रयत्न र सबै पवित्र जनहरूका निम्ति अन्तर्विन्ती गर्दै जाग रह। अब उन्नाइस पद, पावलले भन्छ, अनि मेरा निम्ति पनि प्रार्थना गर भन्दैछ, कि सुसमाचारको रहस्य थाहा गराउनका लागि साहससित मैले आफ्नो मुख खोल्दा मलाई वचन दियोस्। हामीलाई सुसमाचार सुनाउने मौका पाउँदा, हामीले मुख खोल्दाखेरि हामीलाई वचन पनि प्राप्त हुन्छ। अनि अर्को कुरा, हामीलाई प्रभुको वचन साहससँग बोल्न पनि हामीलाई प्रार्थनाले सक्षम बनाउँछ। यहाँ छ अध्यायको बिस पदमा, अब जुन सुसमाचारका निम्ति म साङ्लाले बाँधिएको एउटा राजदूत हुँ, र जसरी मैले बोल्नुपर्ने हो त्यसरी नै म यसमा साहससँग बोल्न सकौँ। सुसमाचार सुनाउनलाई डर लाग्छ, प्रार्थना गर्नुहोस् तपाईँलाई साहस पाउनुहुन्छ। सुसमाचार बताउँदा कसरी बताउने होइन, प्रार्थना गर्नुहोस् तपाईँलाई वचन दिइन्छ। महान आज्ञा पुरा हुनलाई प्रार्थना चाहिन्छ है। अब परमेश्वरको इच्छा नै हो सबैले मुक्ति पाऊ, अनि प्रार्थना चाहिँ के हो भने अब हाम्रो पनि इच्छा चाहिँ परमेश्वरलाई व्यक्त गर्न, प्रभु तपाईँकै इच्छा अनुसार म चाहन्छु कि मानिसहरूले मुक्ति पाउन् भनेर। अनि हामीले तोकेर हाम्रो आफन्त प्रियहरू छरछिमेकको लागि प्रार्थना गर्नुपर्छ। अनि त्यो भयो अब सुसमाचारको लागि, तर विश्वास गरिसकेकाहरूको लागि नि प्रार्थनाले विश्वासीहरूलाई स्थिर बनाउँछ भनेको छ बाइबलमा। कलसी चारको बाह्र, कलसी चारको बाह्र, ख्रीष्टका दास एपफ्रासले पनि जो तिमीहरू मध्ये एक हुन् तिमीहरूलाई सलाम पठाउँदैछन्। परमेश्वरको सारा इच्छामा तिमीहरू सिद्ध र पूर्ण भएर उभिन सक भनेर तिमीहरूका निम्ति तिनी सधैँभरि प्रार्थनाहरूमा घोर परिश्रम गर्छन्। विश्वासीहरू चाहिँ हलचल नहुने गरिकन स्थिर परमेश्वरको इच्छामा उभिने परमेश्वरले गराउन सक्नुहुन्छ भनेर यहाँ प्रार्थना गरिरहेको छ। अनि यही कलसीको एक अध्यायमा प्रार्थनाले विश्वासीहरूलाई परमेश्वरको इच्छा जान्ने बनाउँछ, परमेश्वरको योग्य चालमा हिँड्ने बनाउन सक्छ, फलदायी बनाउन सक्छ, बलियो बनाउन सक्छ। त्यसैले कलसी एकको नौदेखि एघारमा यस्तो प्रार्थना हामी पाउँछौँ, यही कारणले हामीले पनि यो कुरा सुनेको दिनदेखि तिमीहरूका निम्ति प्रार्थना गर्न र सारा बुद्धि र आत्मिक समाजमा उहाँको इच्छा जान्ने ज्ञानले तिमीहरू भरिएका हो भनी बिन्ती गर्न छोडेको छैन कि उहाँलाई पूरा प्रसन्न गराउनलाई तिमीहरू प्रभुको योग्य चालमा हिँड, हरेक असल काममा फलदार हुँदै जाओ र परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै जाओ अनि आनन्द सितको सम्पूर्ण धीरज र सहनशीलताका निम्ति उहाँको महिमित सामर्थ्य अनुसार सारा शक्तिले बलवान हो। यस्तो कुराहरू विश्वासीले पाउन सक्छ भनेर यदि पावललाई विश्वास नलागेको भए उसले यस्तो प्रार्थना नै गर्दैनथ्यो, तर यस्तो यस्तो कुराहरू म माग्छु भनेर पावलले विश्वासीहरूलाई प्रार्थना गरे। त्यसैले सुसमाचारको वृद्धि हुनलाई प्रार्थना आवश्यक छ र पवित्र जनहरू बलियो बनाइनलाई प्रार्थना आवश्यक छ। त्यसैले प्रार्थना एकदम महत्त्वपूर्ण छ। अनि हामीले चाहिँ प्रार्थना गर्न सिक्नुपर्छ। तपाईँ र मैले प्रार्थना गर्न अझ पनि सिक्नुपर्छ। कुनै बेला पढ्नुहोस् अनि सायद हाम्रो हामी अहिले एकछिनपछि हेर्नेछौँ, चेलाहरूका आएर चाहिँ के अरे प्रभुका आएर चेलाहरूले के भन्यो भने प्रभु हामीलाई प्रार्थना गर्न सिकाइदिनुहोस्। हिब्रु चारमा एकचोटि पल्टाउँदा प्रार्थनाले प्राप्त गर्छ, अनेक कुरा प्राप्त गर्दोरहेछ। हामीले हेर्दैछौँ अति नै ठुला ठुला कुराहरू प्रार्थना प्राप्त हुन्छ। हिब्रु चारको स्वरमा पनि अब यो पद चाहिँ हामीले कन्ठनै गर्नुपर्छ। तपाईँलाई कन्ठ छ हिब्रु चारको स्वर? तपाईँको हतियार हो यो, कन्ठ गर्नुहोस्। म पछि दोहोऱ्याउँ है, म पहिला पढ्दिन्छु एकचोटि सरसर एकचोटि ध्यान दिमै एक एक शब्दलाई म चाहिँ पढ्दिन्छु बिस्तारै। हिब्रु चारको स्वर, यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक आउँ र दया पाऊँ अनि खाँचो पर्दा सहायता पाउनलाई अनुग्रह प्राप्त गरौँ। यो प्रार्थनाको कुरा गर्दैछ। हामीले यस्ता कुराहरू पाउन सकौँ भनेर हामी चाहिँ परमेश्वरको नजिक जाउँ भन्दैछ। त्यसैले म पछि एकचोटि दोहोऱ्याउनुहोस् त, यसकारण हामी साहससँग, यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक आउँ, अनुग्रहको सिंहासनको नजिक आउँ, यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक आउँ, नआइकन है, यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक आउँ। अनि यसलाई चाहिँ तपाईँले विचार गर्नुहोस्, यहाँ हामीलाई भनेको छ कि साहससँग हामी परमेश्वरको नजिक जान सक्छौँ। के को लागि? यहाँ लेखेको छ दया पाउनलाई, खाँचो पर्दा सहायता पाउनलाई र अनुग्रह पाउनलाई है। अनि यो कुराहरू चाहिँ हामीले पाउन सक्छौँ किनभने प्रार्थनाले चाहिँ के, प्रार्थना चाहिँ के हो भने प्रभु म अति नै कमजोर छु। प्रार्थना भनेको चाहिँ प्रभु म अब पुरै तपाईँमा भर पर्दैछु, यसको लागि म सक्दिनँ, तपाईँ सक्नुहुन्छ। प्रार्थना भनेको चाहिँ प्रभु मलाई कृपा चाहिएको छ, प्रार्थना भनेको चाहिँ मलाई अनुग्रह चाहिएको छ, मलाई सहायता चाहिएको छ, मलाई खाँचो परेको छ। त्यही भनेको छ यो सब यो पदमा, यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक आउँ र दया पाऊँ अनि खाँचो पर्दा सहायता पाउनलाई अनुग्रह प्राप्त गरौँ। अनुग्रह केही पनि पाउन योग्य छैन परमेश्वर, तर यीशु ख्रीष्टको नाममा म आउँछु, उहाँको खातिर मलाई दिनुहोस् तपाईँको महिमा गर्न। त्यसैले यो पहिलो बुँदामा हामीले के हेर्यो भने प्रार्थनाले त परिवर्तन ल्याउँछ। प्रार्थना बिना परिवर्तन आउँदैन, प्रार्थना बिना आत्माहरू पनि बाँच्दैन, प्रार्थना बिना प्रचार पनि रित्त हुन्छ, आशिष हुँदैन, प्रार्थना बिना एउटा पति पत्नीको दाम्पत्य जीवन पनि विजयी हुँदैन, प्रार्थना बिना छोराछोरी पनि राम्रोसँग हुर्किँदैन, प्रार्थना बिना मण्डली पनि परमेश्वरको इच्छामा रहिरहन सक्दैन। हामीले अघि गरेको विभिन्न पदहरू र अरू बाँकी अहिले हेर्ने पदहरूको आधारमा भन्न सकिन्छ। तर यसको मतलब चाहिँ प्रार्थना गर्दैमा सबै हुन्छ भन्ने पनि होइन, तर प्रार्थना बिना चाहिँ हुँदै हुँदैन, बुझ्नुहुन्छ? किन प्रार्थना गर्दैमा सबै हुँदैन भने, किनभने त्यहाँ परमेश्वरको इच्छा हुनुपर्छ, परमेश्वरको समय हुनु पर्यो, परमेश्वरको योजना हुनु पर्यो। अनि कतिपटक त्यहाँ कुनै एउटा व्यक्तिले पनि रोज्नुपर्ने भइरहन्छ है। हामीले प्रार्थना गर्दैमा सबैले अटोमेटिक मुक्ति पाउने भयो भने त होइन, त्यस्तो त छैन। तर विश्वास गर्नेले विश्वास गर्नुपर्छ नि, तर हाम्रो भाग चाहिँ प्रार्थना हो। प्रार्थना चाहिँ अति महत्त्वपूर्ण तत्त्व हो। हामीले नबुझौला यो कसरी हुन्छ होला, तर परमेश्वरले भन्नुभयो त्यति भए मलाई पुग्छ, म प्रार्थना गर्छु अनि परमेश्वरले माफी गर्नुहुन्छ, मेरो भाग त गर्नुपर्छ। त्यसैले हामी के सिक्न चाहन्छौँ आज भने, हाम्रो मुख्य अध्ययनमा अब जाँदैछौँ, कसरी प्रभावकारी प्रार्थना गर्ने। किनभने याकुब पाँचमा पल्टाउनुहोस् त, त्यो शब्द त्यहाँ छ, याकुब पाँचको स्वर त्यहाँ केवल प्रार्थनाले धेरै कुरा प्राप्त हुन्छ मात्र भनेको छैन, त्यहाँ एक किसिमको प्रार्थनाले चाहिँ धेरै कुरा प्राप्त हुन्छ भनेको छ। त्यो शब्दलाई हेर्ने समय यहाँ भनेको छ, याकुब पाँचको स्वरमा फेरि पढौँ, तिमीहरू निको हुनका निम्ति एक अर्काको सामु आफ्ना भूल चुकहरू मानिलियौ, भनेको पापको कारण हुने रोग बिमार पनि हुँदो रहेछ, र एक अर्काका निम्ति प्रार्थना गर। अब हाम्रो भाग, धर्मी जनको प्रभावकारी प्रार्थनाले धेरै कुरा प्राप्त हुन्छ। धर्मी जनको कस्तो प्रार्थनाले धेरै कुरा प्राप्त हुन्छ रे? प्रभावकारी, प्रभावकारी भनेर नतिजा निकाल्ने, क्रियाशील, त्यस त्यो चाहिँ प्रभावकारी छ। त्यस भए म सिक्न चाहन्छु, तपाईँ चाहनुहुन्न है? यो वचन तपाईँको लागि मेरो लागि पनि हो, मलाई उत्तिकै चाहिएको छ यो वचन। प्रार्थना प्रभावकारी हुनलाई चाहिँ के चाहिन्छ, के हुनुपर्छ, अनि प्रभावकारी हुन्छ त्यो। त्यसैले हामी केही सरल बुदाहरू, तर नभई नहुने बुदाहरू है हामी अध्ययन गर्न लाग्दैछौँ परमेश्वरको वचनबाट। हामी पहिलो कुरा हामी के सिक्छौँ भने, प्रार्थना प्रभावकारी हुनलाई चाहिँ त्यो आराधनामय हुनुपर्छ। यो भनेको चाहिँ परमेश्वरलाई एकदम आदर गर्ने प्रार्थना हुनुपर्छ। एकचोटि लुका एघारमा अब पल्ट, लुका एघारको एक र दुई पद पढ्नेछौँ। लुका एघार एक र दुई पद, एक पदमा यहाँ पढ्छौँ, अनि यस्तो भयो, कुनै एउटा ठाउँमा उहाँले प्रार्थना गरिरहनु भएको थियो। उहाँ थामिनु भएपछि उहाँका चेलाहरूमध्ये एकजनाले उहाँलाई भने, हे प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् जसरी योहन्नाले पनि आफ्ना चेलाहरूलाई सिकाए। दुई पद, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, जब तिमीहरू प्रार्थना गर्दछौ तब भन, हे स्वर्गमा हुनुहुने हाम्रा पिता, तपाईँको नाम पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा चाहिँ पृथ्वीमा पनि पूरा होस्। प्रार्थना चाहिँ एकदम भक्ति भयले गरिनुपर्छ। आराधना गर्नु भनेको दण्डवत गर्नु हो, बुझ्नु, झुक्नु भनेको त्यसरी आउनुपर्छ हामी। त्यो मात्र ठिक तरिका हो प्रार्थनामा। तर त्यो भनेको मतलब चाहिँ हरेक प्रार्थनामा चाहिँ सुरुमा चाहिँ एउटा लामो समय चाहिँ हामीले एउटा नियमपूर्वक चाहिँ रीतिपूर्वक चाहिँ होइन केही आराधनाको शब्दहरू भन्नुपर्छ भनेको होइन। खास के भनेको भने, हाम्रो हृदय चाहिँ आराधना गर्दै आउनुपर्छ भनेको। हरेक प्रार्थनामा अगाडि चाहिँ होइन 5 मिनट जति हामी आराधनाको केही वाक्यहरू बोल्नुपर्छ भनेको होइन, त्यो हुनु पनि सक्छ तर त्यही रुटिन रीति होइन, तर हृदय चाहिँ झुकेर आउनुपर्छ। होइन, यो हल्का कुरा होइन, सर्वोच्च परमेश्वरको सामु आउँदैछ, सारा सृष्टिको मालिक आउँदैछन्, अनन्त सृष्टिकर्ता, सारा विश्व सृष्टिको प्रभुको सामु आउँदाखेरि चाहिँ हामी हल्का रीतिले आउन सक्दैनौँ, हामी आधा मनले आउन हुँदैन। पहिलो कुरा चाहिँ एकदम आदरपूर्ण आउने हो, हाम्रो हृदयको मनोभावको कुरा गरेको त्यो चाहिँ। नम्बर दुई, प्रार्थना प्रभावकारी हुनलाई चाहिँ प्रार्थना चाहिँ पाप स्वीकार सहित आउनुपर्छ।
अति नै महत्वपूर्ण यसलाई नम्बर दुईमा राखिन्छ। पाप स्वीकार सहित आउनुपर्छ किनभने बाइबलमा भनेको छ, कुनै बेला पढ्नुहोस् भजन सङ्ग्रह 66:18, तर म अहिले पढिदिन्छु नपल्टाए पनि। यदि मैले आफ्नो हृदयमा अधर्म राखेँ भने प्रभुले मेरो बिन्ती सुन्नुहुने छैन। मैले हृदयमा पाप राखिरहेको छु भने प्रभुले मेरो बिन्ती सुन्नुहुने छैन। त्यसैले प्रभावकारी हुनलाई त हाम्रो पाप स्वीकार गर्दै आउनु पर्यो। हेर्नुहोस् त पहिलो योहन्ना 3 चाहिँ यो अति महत्वपूर्ण खण्ड, पहिलो योहन्ना 3:20-22 हामी कसरी आउने परमेश्वरका? पाप स्वीकार गर्दै आउने प्रियहरू, पाप स्वीकार गर्नुपर्ने त्यहाँ हुँदैन होला, एकदम हुन्छ। तपाईँ झुकेर आउनुहोस् त उहाँको पवित्रतालाई विचार गर्नुहोस् त, तपाईँले सोच्दै नसोचेको कुराहरू पनि, ओहो मैले पाप गरेको रहेछु, मैले चाहिँ परमेश्वरको विरुद्धमा बेठिक तरिकाले हिँडेको रहेछु भन्ने उहाँले देखाउनुहुन्छ अनि स्वीकार गर्नुहोस्। पहिलो त त्यही नै गर्नुहोस् है। त्यसैले यहाँ पढ्छौँ पहिले हुन 3:20-22, किनकि हाम्रै हृदयले हामीलाई दोष दिन्छ भने परमेश्वर त हाम्रो हृदयभन्दा महान हुनुहुन्छ र सबै कुरा जान्नुहुन्छ। प्रियहरू हो, हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वरतर्फ हामीलाई साहस हुन्छ अनि हामी जे माग्छौँ सो उहाँबाट पाउँछौँ, किनभने हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ र जुन कुराहरू उहाँको दृष्टिमा मन पर्दछन् ती गर्दछौँ। यहाँ 20 ध्यान दिनुहोस् त, हाम्रो हृदयले हामीलाई दोष दिएको अवस्था छ है। हामी प्रार्थना गर्न खोजिरहेछौँ तर हाम्रो हृदयले चाहिँ हामीलाई दोष दिइरहेछ भनेपछि हाम्रो विवेकले भन्छ तिमीले त्यस्तो गर्नु हुँदैन थियो, तैपनि आशा छ यहाँ, किन परमेश्वर त हाम्रो हृदयभन्दा महान हुनुहुन्छ, त्यसैले हामीलाई उहाँमा आशा छ, उहाँ सबै कुरा जान्नुहुन्छ हामीले गरेको पाप पनि। अब के गर्ने? यही पत्रको 1:9 लेखेको छ, स्वीकार गर्ने। उहाँले दिनुभएको पा 1:9, हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने हामीलाई हाम्रा पापहरू क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नका निम्ति उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ। स्वीकार गर्न तुरुन्तै उहाँले शुद्ध पारिदिनुहुन्छ। अब तपाईँको विवेक सफा हुन्छ, अब तपाईँको हृदयले तपाईँलाई दोष दिँदैन, अब तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ। 21 अब आउँछ, प्रियहरू हो, हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने, किनभने दोष त सबै प्रभु यीशुमा राखियो, परमेश्वरतर्फ हामीलाई साहस हुन्छ। हाम्रो विवेक सफा भएपछि हामीलाई साहस हुन्छ प्रार्थना गर्न, अनि त्यसपछि के गर्न सक्छौँ? अब माग्न सक्छौँ। 22 अनि हामी जे माग्छौँ सो उहाँबाट पाउँछौँ। अनि हामी यसरी नै हिँडिरहनुपर्छ, कसरी? किनभने हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ, जुन कुराहरू उहाँको दृष्टिमा मन पर्दछन् ती गर्दछौँ। यसलाई भनिन्छ उज्यालोमा हिँड्नु, पाप स्वीकार गर्दै उहाँलाई मनपर्ने तरिकाले हिँड्नु। त्यसैले हामी हाम्रो प्रार्थना चाहिँ प्रभावकारी हुनलाई चाहिँ पाप स्वीकार सहित आउनुपर्छ। जब यो गर्छ हामीले कृपा पाउँछौँ, हाम्रो पापको कारण त हामीलाई त होइन, हामीलाई त राम्रो कुरो दिन हामी लायक छैनौँ, तर हामीले कृपा पाउँछौँ अनि हामी सफा विवेकले प्रार्थना गर्न सक्छौँ अनि हाम्रो प्रार्थना चाहिँ अब उहाँका पुग्नलाई चाहिँ बाटो खुल्छ, नत्र चाहिँ रोकिन्छ, हो प्रार्थना रोकिन्छ। तेस्रो कुरा चाहिँ प्रार्थना चाहिँ प्रभावकारी हुनलाई हाम्रो प्रार्थना उत्सुक हुनुपर्छ, प्रार्थना चाहिँ उत्सुक हुनुपर्छ। याकुब 5 पढ्न त, उत्सुक भनेको चाहिँ कुनै पनि कुरा गर्नलाई एकदम हामी चाहन है। याकुब 5:17, त्यसैले प्रार्थना चाहिँ हामीले एकदम चाहेर गर्नुपर्छ, बाइबलले यही सिकाउँछ। एलियाको उदाहरण दिएको छ एकजना पुरानो नियमको विश्वासी, 5:17 यहाँ लेखेको छ, एलिया पनि हामी जस्तै दुःख सुख भोगी मानिस थिए आई भन्दा ऊ कुनै विशेष थिएन अरू हिसाबले, तर उसले यसरी प्रार्थना गरेछ अनि उनले पानी नपरोस् भनेर यत्नसित प्रार्थना गरे। इजरायलले पाप गरिरहेको थियो त्यसैले यस्तो प्रार्थना गर्नु परेको थियो अनि उसले चाहिँ पानी नपरोस् भनेर कसरी प्रार्थना गर्यो अरे, यत्नसित, यत्नसित भनेको एकदम उत्सुक भएर उसको पुरै हृदय त्यो प्रार्थनामा थियो। यसबाट के बुझ्छ भने प्रार्थना चाहिँ कुनै एउटा हतारमा होइन सटसुट गरिने कुरो होइन रहेछ, प्रार्थना चाहिँ यस्तो एउटा आधा मनले गरिने कुरो होइन, प्रभावकारी हुँदैन। प्रार्थना चाहिँ हाम्रो सोचाइ आधा सोचाइ चाहिँ खुमलटारमा अनि आधा सोचाइ चाहिँ यता गरेर गरिने प्रार्थना पनि होइन। प्रार्थना चाहिँ हाम्रो पुरै हृदय जे कुरा हामीले गर्दैछौँ त्यसमा हुनुपर्छ, प्रभुले हाम्रो हृदय हेर्नुहुन्छ। कलसी 4:12 अघि एपफ्रासको उदाहरण हामीले हेरेका थियौँ, उत्सुक भएर प्रार्थना गर्नु 4:12 अनि उसले कसरी प्रार्थना गर्थे यहाँ पढ्छौँ 4:12, ख्रिस्टका दास एपफ्रासले पनि जो तिमीहरूमध्ये एक हुन् तिमीहरूलाई सलाम पठाउँदैछन्, परमेश्वरको सारा इच्छामा तिमीहरू सिद्ध र पूर्ण भएर उभिन सक भनेर तिमीहरूका निम्ति तिनी सधैँभरि प्रार्थनाहरूमा घोर परिश्रम गर्छन्। विश्वासीहरूको लागि उसले प्रार्थनाहरूमा चाहिँ के गर्छन्, घोर परिश्रम गर्छन् भनेछ। यो शब्द घोर परिश्रम भनेको ग्रिक भाषामा चाहिँ एउटा होडबाजी जस्तै सङ्घर्ष, कुनै खेलाडीले चाहिँ पुरस्कार लिनलाई चाहिँ एकदम उत्सुक भएर ऊ दौडिन्छ, पुरस्कार जित्न चाहन्छ भने होइन, अथवा कुनै एउटा शत्रु छ र होइन उसलाई, अथवा एउटा भनौँ न प्रतिद्वन्दी छ अनि उसले जित्न परेको छ भने उसले चाहिँ घोर परिश्रम गर्छ, उत्सुक भएर गर्छ, कुनै कुरा पुरा गर्नलाई एकदम मन लगाउन। प्रार्थना चाहिँ त्यसैले प्रभावकारी हुन चाहिँ उत्सुक भएर गरिने प्रार्थना कस्तो छ त हामी आफूलाई जान्दैछौँ है। चौथो कुरा, प्रार्थना प्रभावकारी हुन चाहिँ अब सुन्नु चाहिँ नियमित हुनुपर्छ, एकदम महत्त्वपूर्ण। यहाँ रोमी 1:9 पावलको उदाहरण हेर्नेछौँ, रोमी 1:9, प्रार्थना प्रभावकारी हुन चाहिँ नियमित हुनुपर्छ, पाठपाचा होइन कहिले काहीँ हो होइन, है नियमित। रोमी 1:9 हामी पढ्छौँ, किनकि पावलले भन्छ म निरन्तर मेरा प्रार्थनाहरूमा तिमीहरूलाई सधैँ सम्झना गर्दछु, निरन्तर भन्छ उसले, सधैँ भन्छ उसले, मेरा प्रार्थनाहरू भन्दैछ उसले। के भनेको यसबाट हामीले के बुझ्छौँ भने हरेक विश्वासी जनले चाहिँ दैनिक प्रार्थना गर्ने एउटा समय चाहिँ अलग छुट्याउनै पर्छ, है प्रार्थना गर्ने एउटा समय छुट्याउनै पर्छ, प्रभुलाई भेट्ने एक चाहिँ त्यो बेलामा, अनि अर्को चाहिँ आफ्नो लागि प्रार्थना गर्ने अनि अरूहरूको लागि पनि प्रार्थना गर्ने, त्यसलाई अन्तर्विन्ती भन्छ होइन, अरूहरूको लागि प्रार्थना गर्नु अन्तर्विन्ती, त्यो विषयमा जाउँ अब। त्यस भए प्रार्थना चाहिँ प्रभावकारी हुनलाई चाहिँ पाँचौँ कुरा, जागरुक पनि हुनुपर्छ, जागरुक प्रार्थना, उत्सुक प्रार्थना, जागरुक प्रार्थना। के भनेको यो एफएसी 6 जाउँ यो शब्द हेर्नलाई, एफएसी 6:18 अघि हेरेको थियौँ, फेरि राम्रोसँग हेर्नेछौँ। जागरुक यहाँ एफएसी 6:18 यहाँ पढ्छौँ, सारा प्रार्थना र अन्तर्विन्ती गर्दै हर समय आत्मामा प्रार्थना गर अनि यसैका निम्ति सारा प्रयत्न र सबै पवित्र जनहरूका लागि अन्तर्विन्ती गर्दै जागर रहो, जागर रहो। यो जागरुक भन्ने शब्द नेपालीमा चाहिँ यसको मतलब चाहिँ जागा रहेको भनेको अथवा बिउजेको। अनि त्यसैले के सम्झनुहोस् भने एउटा पहरेदार, पहरेदार है, पहरेदार चाहिँ जागा हुनुपर्छ, पहरेदार चाहिँ सुत्नु हुँदैन है, न त चोर आएर ब्याङ्कको पैसा लुटिदिन्छ होइन, प्रार्थना चाहिँ पहरेदार जस्तो हुनु रहेछ है। यहाँ भनेछ जागर रहो रे प्रार्थनामा, अनि कस्तो प्रार्थना कुरा गरेको हो यहाँ भने चाहिँ यो चाहिँ अरूहरूको लागि गर्ने प्रार्थना विशेष गरी यहाँ भने छ सबै पवित्र जनहरूका लागि अन्तर बिन्ती गर्दै जागर हो। यसबाट हामीले के बुझ्छ भने प्रार्थनाद्वारा हामीले अरू विश्वासीहरूको आत्माको देखरेख गर्न सक्दो रहेछ, बुझ्नुभयो है। जब हामी प्रार्थना गर्छौँ अरू व्यक्तिहरूको लागि, उनीहरूलाई हामी पहरेदारको काम गरिरहेका हुन्छौँ। अगुवाहरूले त त्यो गर्नै पर्छ भने तर हामी सबै विश्वासीहरूले गर्नुपर्छ है। हामीले अरूहरूको देखरेख कसरी गर्ने प्रार्थनाद्वारा है। अरू पनि छन् तर प्रार्थना त नभई हुँदैन, त्यसैले प्रभावकारी प्रार्थना हुने हो भने हाम्रो अन्तर्विन्तीको प्रार्थना हुनुपर्छ र अन्तर्विन्तीमा चाहिँ हामी अरूहरूको निम्ति हामी जागर रहने जागरूक प्रार्थना। अनि अर्को चाहिँ सातौँ नम्बरमा चाहिँ हामी प्रभावकारी प्रार्थना गर्न चाहन्छौँ, त्यस भए हाम्रो प्रार्थना चाहिँ अटल हुनुपर्छ, प्रार्थना चाहिँ अटल पनि हुनुपर्छ। कलसी कै दुई के अरे चारको दुई पदमा हामी हेर्नेछौँ यो भनेको चाहिँ के हो। अटल प्रार्थना, उत्सुक प्रार्थना, जागरूक प्रार्थना, अटल प्रार्थना। कलसी चारको दुई यहाँ हामीलाई आज्ञा दिएको छ, प्रार्थनामा यत्नसित लागिरह। धन्यवाद साथ यस कुरामा जागर रह। अब यहाँ चाहिँ हामी त्यो लागिरह भन्ने शब्दलाई हेर्दैछौँ। अटल हुनु भनेको चाहिँ कुनै कुरा नछोड्नु क्या। कहिले तपाईँले कुनै काम सुरु गर्नुभएको छ अनि तपाईँले म यो नसिद्ध्याएसम्म छोड्दिनँ भन्नुभएको छ, अटल है। अनि प्रार्थना चाहिँ त्यस्तरी गर्नु परेछ, प्रार्थनामा यत्नसित लागिरह, मैले यो नभ्याएसम्म यो म गर्छु भनेर है। अनि यो लागिरहनु भनेको एकदम उत्सुक भएर कुनै कुराप्रति चाहिँ उत्सुक भएर चाहिँ निरन्तर भइरहन। कुनै व्यक्तिको कुरा हो भने चाहिँ पछि लागिरहनु जस्तै है। अनि आफूलाई यसरी दिनु प्रार्थनामा। अनि हामीलाई थाहा छ पहिलो थेसलोनिकी 5:17 होइन, निरन्तर प्रार्थना गर त्यसरी पनि भनेको छ। अनि प्रार्थनाको यो विभिन्न विषय बुँदाहरूमध्येमा सायद सबभन्दा महत्त्वपूर्ण मध्य चाहिँ यो हो, एउटा प्रार्थना चाहिँ लागिरहनुपर्ने। अनि कतिचोटि चाहिँ हाम्रो कति सांसारिक काममा पनि हामीले कति परिश्रम गर्छौँ है, अनि हामीले 60% भ्यायो है, तर 60%मा छोडिँदाखेरि त्यो काम पुरा हुँदैन अनि त्यत्रो परिश्रम पनि व्यर्थमा गयो। त्यसैले प्रार्थना पनि त्यस्तै हो है। अनि यस कुरामा हामीलाई उत्साह दिन प्रभुले वास्तवमा दुईवटा दृष्टान्त बताउनु भएको छ। अनि तपाईँलाई याद गराउन चाहन्छु है, एकचोटि लुका 18 पठाउनुहोस् त। यो कुरा महत्त्वपूर्ण भएकोले उहाँले यसरी दृष्टान्त दिनुभयो। लुका 18 अधर्मी न्यायकर्ताको दृष्टान्त 18:1 अनि सधैँ प्रार्थना गर्नुपर्छ भनेको प्रार्थनामा लागिरहनुपर्छ र हिम्मत हार्नु हुँदैन, बिचमा छोड्नु हुँदैन भन्ने उद्देश्य राखेर उहाँले तिनीहरूलाई यसो भन्दै एउटा दृष्टान्त बताउनु भयो। एउटा सहरमा एकजना न्यायकर्ता थिए जसले न परमेश्वरको डर मान्थे न त मानिसलाई वास्ता गर्थे। अनि त्यही सहरमा एउटी विधवा थिए अनि त्यो उनी कहाँ यसो भन्दै आउने गर्थे, मेरो बादीबाट मलाई न्याय गरी छुटाइदिनुहोस्। अनि केही समयसम्म त उनले मन गरेनन्, तर पछिबाट उनले मनमनमा भने, म न त परमेश्वरको डर मान्दछु न त मान्छेलाई वास्ता गर्दछु, तापनि यस विधवाले मलाई दिक्कै पारेकी हुनाले म उसलाई न्याय गरिदिएर छुटाउनेछु, नत्र त घरिघरि आएर उसले मलाई हैरान पारिदिनेछ। अनि प्रभुले भन्नुभयो, त्यस अधर्मी न्यायकर्ताले के भन्दछ सुन, अनि के परमेश्वरले न्याय गरेर आफ्ना चुनिएकाहरूलाई छुटाउनुहुन्न र जसले दिनरात उहाँलाई पुकार्दछन्, अनि के उहाँ उनीहरूका लागि ढिलो गर्नुहुन्छ र? यसरी एउटा उदाहरण उहाँले दिनुभयो है, एउटा अधर्मी न्यायकर्ताले पनि घरिघरि एउटा आइमा चाहिँ उसलाई चाहिँ बिन्ती गरेकोले उसको माग पुरा गरिदियो, उसको वास्ता गरेर त होइन तर यो मलाई दिक्क पारिसक्यो भनेर चाहिँ पुरा गरिदियो। तर परमेश्वरले त हाम्रो त प्रार्थना सुन्न चाहनुहुन्छ, उहाँले त झन् कति व्रता गरी उहाँले गर्नुहुन्छ, अनि त्यसैले हामीलाई चाहिँ सिक भनेको छ है, ढिलाइ भयो भनेर चाहिँ हामी हरेस खानु हुँदैन। परमेश्वरको योजना र समयमा उहाँले चाहिँ कुन काम कहिले गर्नुहुन्छ उहाँ जान्नुहुन्छ, हाम्रो काम चाहिँ प्रार्थनामा लागिरहनु। अनि अर्को दृष्टान्त तपाईँलाई याद छ होला होइन, तिनवटा रोटी माग्न गएको थियो नि एकजना मान्छे, पाहुना आयो रातिकै छिमेकमा गएर, मलाई तिनवटा रोटी चाहियो, अनि भित्रबाट आयो सबैजना सुतिसँग, के यत्रो यति बजी पनि आउनेहरू, बच्चाहरू सब मसँग छ, म त उठ्न सक्दिनँ भन्छ। नेक्स्ट दिन फेरि डक्टर आउँछ, मलाई तिनवटा रोटी दिनुहोस् न, के भन्दैछ, अनि चाहिँ नसुने जस्तै बस्छ, तर उसले चाहिँ ढकढकाएको ढकढकाएको ढकढकाए, अनि त्यो भित्र आउँदिनँ भन्ने मान्छे त उठेर भएर पनि तिनवटा रोटी दिएर उसलाई पठाइदिन्छ है। त्यसैले प्रभुले चाहिँ हामीलाई प्रार्थनामा लागिरहनुपर्छ भन्नलाई उहाँले यसरी दृष्टान्तहरूबाट सिकाउनु भयो, प्रार्थना अटल हुनुपर्छ, यस्तै हौ हामी है। प्रार्थना प्रभावकारी हुनलाई चाहिँ हाम्रो पति पत्नीको सम्बन्ध पनि ठिक हुनुपर्छ। पहिलो पत्रुस तिनको साथ सबभन्दा नजिकको सम्बन्ध भनेको नै एउटा परिवारमा एउटा व्यक्तिको चाहिँ आफ्नो श्रीमान अथवा श्रीमतीसँग हुन्छ, अनि त्यो नै सबभन्दा नजिकको सम्बन्ध नै ठिक छैन भने त अब प्रार्थनामा लाई अवरोध हुन्छ। त्यसैले पहिलो पत्रुस तिनको साथमा लेखेको छ, यही प्रकारले हे पतिहरू हो, पत्नीलाई कमजोर पात्र सम्झी, साथै जीवनका अनुग्रहका साझा हकदारहरू सम्झी, उनीहरूलाई आदर गर्दै बुद्धिमानी साथ उनीहरूसँग बस र तिमीहरूका प्रार्थनाहरू नरोकिएका हुन्, नत्र रोकिन्छ भन्दैछ, नत्र बाधा हुन्छ। अनि विशेष गरी यहाँ पतिलाई भनेको छ, आफ्नो श्रीमती प्रति चाहिँ उचित व्यवहार गरेन भने परमेश्वरसित हामीलाई प्रार्थनामा कुनै पनि सामर्थ्य हामीसित हुँदैन। अर्को कुरा, प्रार्थना प्रभावकारी हुनलाई चाहिँ हाम्रो प्रार्थनामा अरूहरूलाई पनि आबद्ध गराउनुपर्छ, अरूहरूसँग आबद्ध भएर हामीले प्रार्थना गर्नुपर्छ होइन, सकेसँगै तर कहिलेकाहीँ सँगै नभए पनि हामीले चाहिँ खबर गरेर होइन अहिले त मोबाइल छ, हामीले भन्न सक्छौँ मेरो लागि प्रार्थना गरिदिनुहोस् भन्न सक्छौँ। हेर्नुहोस् न रोमी पन्ध्रमा थुप्रै छ यो त, तर एक दुईवटा ठाउँमा चाहिँ हेरौँ है, रोमी पन्ध्रको 30 पदमा रोमी पन्ध्रको 30 पावलले यो अनुरोध गर्छ, अब हे भाइहरू हाम्रा प्रभु येशु ख्रीष्टद्वारा र आत्माको प्रेमद्वारा म तिमीहरूलाई विन्ती गर्दछु, मेरा निम्ति परमेश्वरलाई प्रार्थना गर्नमा म सँगै मिलेर सङ्घर्ष गर। त्यस्तै दोस्रो कुरिन्थी एकको एघार पावलले फेरि विन्ती अनुरोध गर्छ, दोस्रो कुरिन्थी एकको एघार, धेरै मानिसहरूद्वारा हामीलाई दिएको कृपादानका निम्ति, त्यहाँ सङ्कलन भएको थियो यो यहुदीहरू यरुसलेम भएको विश्वासीहरूको लागि उनीहरूको समस्यामा सहायता गर्न पैसा जम्मा गरेका थिए, त्यो कृपादानको निम्ति हाम्रो पक्षमा धेरैद्वारा धन्यवाद चढाइयोस् भनेर तिमीहरूले पनि मिलेर हाम्रा निम्ति प्रार्थना गरेर सहायता गर्दछ। यहाँ चाहिँ धन्यवाद दिनलाई पनि यहाँ सहायता माग्दैछ, खालि खाँचोमा पर्दैन है, धेरैले धन्यवाद दिउँ यसको लागि। अनि त्यहाँ अरू ठाउँमा पनि पाउँछौँ, वचन प्रशस्त गरी चाहिँ महिमित होस् प्रार्थना गर्थे हाम्रो लागि। अब हेर्नुहोस् पावल भनेको त हाम्रो नमुना जस्तै भनिहाल्छ, एउटा क्रिस्चियन विश्वासी कस्तो हुनुपर्छ भने एउटा पावललाई हेरिहाल्छ, ऊ त एउटा प्रेरित थियो, उसले त आफ्नै आँखाले प्रभु यीशुलाई पनि देखेको थियो, बौरी उठेको छ, थुप्रै प्रकाश प्रभुबाट पायो, नयाँ नियमको थुप्रै पत्रहरू लेख्यो। अब पावललाई त प्रार्थना चाहिँदो रहेछ,
अनि उसले घरिघरि विश्वासीहरूलाई भन्छ मेरो लागि प्रार्थना गरिदियो भन्नेपछि हामीलाई त कति धेरै चाहिन्छ जान। त्यसैले प्रार्थना गरिदिनुहोस्। अनि जब हामी यो गर्छौँ यो अवश्य नै प्रभावकारी हुनुपर्छ, नत्र भने पावलले किन यो घरिघरि भन्थ्यो। प्रभावकारी प्रार्थनालाई चाहिँ अरूहरूलाई पनि आबद्ध गराइनुपर्छ। अनि कुनै विशेष खाँचो पर्दाखेरि विशेष गरी होइन अरूहरूलाई पनि प्रार्थना गरिदिनलाई तपाईँले भन्नु राम्रो हो। अब अन्तमा चाहिँ बेला बखत प्रार्थना चाहिँ उपवास सहित पनि गरिनुपर्छ। मत्ती छ अध्यायमा यो शिक्षा हामीले पाउँछौँ। मत्ती छ र 17 र 18 पद, मत्ती छको 17 र 18मा यहाँ पढ्छौँ। प्रभुले प्रार्थना र उपवास सम्बन्धीमा दिनुभएको शिक्षा मत्ती 17 पदमा, तर तिमीले चाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ र आफ्नो मुख धोऊ र उपवास बसेका छौ भनी मानिसहरू कहाँ होइन तर गुप्तमा हुनुहुने आफ्ना पिता कहाँ देखा पर। हामीले प्रार्थना चाहिँ उपवास सहित गर्न चाह्यौँ भने चाहिँ हामीले चाहिँ मान्छेलाई नदेखाउँ भनेको हो। हामीले चाहिँ ओ म त नखाएर एकदम भोकाइरहेछु, म त उपवास बसिरहेछु होइन त्यसरी होइन भन्ने चाहिँ, तर केही पनि नभएको छ अझ एकदम सामान्य दिनमा जस्तै जसरी अरू दिनमा होइन शिरमा तेल लगाइन्छ भने त्यो दिन पनि लगाउन नबिर्सिनुहोस् है। अरू दिन मुख धोइन्थ्यो भने त्यो दिन पनि धुन नबिर्सिनुहोस्। त्यो दिन चाहिँ एकदम फरक देखा नपर्नुहोस् भन्ने छ, किनभने यो उपवास चाहिँ परमेश्वरका देखा पर्नुपर्छ। गुप्तमा हुनुहुने आफ्ना पिता कहाँ देखा पर भनेपछि गुप्तमा गएर अब प्रार्थना गर। उपवास भनेको चाहिँ नखाइकन यताउता हिँडिरहनु भनेको होइन। उपवास भनेको त प्रार्थना गर्नलाई हो, अरू कुनै कामलाई होइन, प्रार्थना गर्नलाई हो। किनभने कुनै विषय तपाईँलाई यति भारी भयो तपाईँले त्यसलाई हटाउन सक्नु भएन, तपाईँले केही गरेर पनि सक्नु भएन। अब तपाईँ आफूलाई कमजोर महसुस गरेर खानाभन्दा पनि महत्त्वपूर्ण चाहिँ यो मैले समाधान गर्नै पर्छ भनेर तपाईँ पिता कहाँ जानुभयो उपवास सहित। अनि परमेश्वरले के गर्नुहुन्छ यहाँ भनेछ, अनि गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई खुल्लम खुल्ला इनाम दिनुहुनेछ, त्यसको जवाफ पाउनेछ भनेछ। अनि विशेष गरी दुष्ट आत्माको परिस्थितिहरूमा चाहिँ उपवास सहित प्रार्थना गर्न हामीलाई सिकाएको छ। यो चाहिँ मत्ती 17:21 मत्ती 17:21मा, किनभने एउटा बालक थियो उसलाई दुष्ट आत्मा लागेको थियो, अनि त्यहाँ चेलाहरूले केही सहायता गर्न सकेन, अनि हामीले किन सकेनौँ भनेर प्रभुलाई सोद्धाखेरि प्रभुले यसरी जवाफ दिनुभयो। 20 पदबाट पढौँ त, 19 पद पनि, तब चेलाहरू एकान्तमा यीशु कहाँ आएर भने हामीले चाहिँ त्यसलाई किन निकाल्न सकेनौँ, अनि यीशुले उनीहरूलाई भन्नुभयो तिमीहरूको अविश्वासको कारणले, किनकि म तिमीहरूलाई साँचो भन्दछु तिमीहरूसँग रायोको दाना जत्रो विश्वास छ भने तिमीहरूले यस पहाडलाई भन्नेछौ यहाँबाट सरेर त्यहाँ जा अनि यो सरेर जानेछ र तिमीहरूका निम्ति कुनै कुरा असम्भव हुने छैन, तर पनि यो किसिमको चाहिँ प्रार्थना र उपवासद्वारा बाहेक निस्कदैन। हाम्रो विश्वास कमजोर छ, दुष्ट आत्मा र एकदम सामर्थ्य छ, अनि हामीलाई चाहिँ हाम्रो विश्वासलाई सहायता गर्न चाहिँ उपवास बस्नुपर्छ भन्ने कुरा यहाँ देख्छौँ होइन त। अनि हामी उपवास बस्ने मात्र होइन, तर यहाँ के भनेछ, प्रार्थना र उपवास भनेपछि उपवास जहिले पनि के को लागि रहेछ, प्रार्थना गर्न। जहिले पनि हेर्नुहोस् बाइबलमा उपवास सहित जहिले पनि प्रार्थना छ, त्यो एउटा रीति होइन, तर यसको लागि प्रतिज्ञा दिनुभएको छ है। अनि त्यसैले प्रार्थना अति महत्त्वपूर्ण कुरा हो।
प्रार्थनाले प्राप्त गर्छ, तर जुनसुकै प्रार्थनाले होइन। कस्तो प्रार्थनाले? याकुब 5:16 प्रभावबाट सुरु हुन्छ, प्रभावकारी प्रार्थनाले। कस्तो हुन्छ त प्रभावकारी प्रार्थना? हामीले आफ्नो एउटा बुदाहरू हेऱ्यौँ। तपाईँ प्रभावकारी प्रार्थना गर्न सिक्न चाहनुहुन्छ है? त्यसो भए हामी यो अनुसार अभ्यास गरिरहेका छौँ, तर अझ हामीलाई सिक्न खाँचो छ है। अनि प्रभुले हामीलाई सहायता गर्नुभएको होस्। हामी हिब्रु 4:16 हामी दोहोऱ्याउनेछौँ, अनि यसपछि हामी भजन गाउनलाई समय लिएछौँ। हिब्रु 4:16 यो पद चाहिँ अति नै सुरुमै सिक्नुपर्ने पद भनौँ। हिब्रु 4:16 म पछि भन्न चाहन्छु, यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक आउँ। यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक आउँ। अब म तपाईँलाई सोध्न चाहन्छु, कसरी हामी साहससँग जाने त परमेश्वरका? के कुरा भयो भने हामीलाई साहस हुँदैन? हाम्रो आजको अध्ययन अनुसार यदि हाम्रो हृदयले हामीलाई के गर्यो भने, हजुर हो, यदि हाम्रो हृदयले हामीलाई दोषी ठहरायो भने चाहिँ हामीलाई साहस हुन्छ। त्यसैले पहिला के गर्नु पर्यो? अब पाप स्वीकार गर्नु पर्यो, अनि त्यसपछि अब हामीलाई साहस हुन्छ। यसकारण हामी साहससँग, अब कसरी हामी साहससँग जाने? प्रभु येशूको नाममा जाने, उहाँको अधिकारमा, उहाँको बहाएको रगतमा, उहाँमा पुरै भर पर्दै। उहाँको प्रतिज्ञाहरू यत्रो थुप्रो छन् है। यसकारण हामी साहससँग कहाँ जाउँ? अनुग्रहको सिंहासनको नजिक आउँ। परमेश्वर बसिरहनु भएको छ भने जस्तै है, उहाँ चाहिँ कस्तो सिंहासनमा विराजमान हुनुहुन्छ? यहाँ भने छ अनुग्रहको, भनेपछि उहाँ हामीप्रति चाहिँ उज्यालो अनुहार देखाइरहनु भएको छ, अनुग्रह। उहाँ हामी पछि निगाहले हेरिरहनु भएको छ, दयाले। यदि उहाँ चाहिँ न्यायको सिंहासनमा बसिरहनु भएको भए चाहिँ हामीलाई, हामी डराउनु पर्थ्यो है, किन उहाँ चाहिँ हामीलाई न्याय गर्न उहाँ त्यहाँ बसिरहनु भएको भए हामीलाई चाहिँ साहस हुँदैन थियो। तर उहाँ चाहिँ कस्तो सिंहासनमा बसिरहनु भएको छ अरे? अनुग्रहको सिंहासनमा।